الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. نون والقلم وما يسطرون، ما أنت بنعمة ربك بمجنون، وإن لك لأجرا غير ممنون، وإنك لعلى خلق عظيم. فستبصر ويبصرون بأيكم المفتون. إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بالمهتدين. فلا تطع المكذبين، ودوا لو تدهنوا فيدهنون، ولا تطع كل حلاف مهين، هماز مشاء بنميم، مناع للخير معتد أثيم، عتل بعد ذلك زنيم، أن كان ذا مال وبنين، إذا تتلى عليه آياتنا قال أساطير الأولين، سنسمه على الخرطوم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو پہلے ہم اس کا ترجمہ دیکھ رہے ہیں، کیونکہ آج ہم کچھ ایکسٹرا آیات یعنی آگے پڑھیں گے. پچھلی چند کلاسوں سے آیت نمبر 1 سے 4 تک ہی کی تفسیر چل رہی تھی، تو اگرچہ کہ ابھی ہم آیت نمبر 4 کی تفسیر ہی پڑھ رہے ہیں، پھر اس کے بعد آگے پڑھیں گے، لیکن ترجمہ پہلے کر لیتے ہیں. تو آیت نمبر 5 میں اللہ تعالیٰ ارشاد فرماتے ہیں، فَسَتُبْصِرُ وَيُبْصِرُونَ، سو اب آپ بھی دیکھ لیں گے اور وہ بھی دیکھ لیں گے. اب سارا یبصرو کا مطلب ہوتا ہے دیکھنا، جیسے بصیرت کہتے ہیں نا اردو میں، بصیرت دیکھنے کو کہتے ہیں. تو تبصرو مطلب تو دیکھ لے گا، یبصرون وہ دیکھ لیں گے، ٹھیک نا، یعنی سب کو پتہ لگ جائے گا. جیسے ہم اردو میں کہتے ہیں نا، سب کو پتہ لگ جائے گا، لگ پتہ جائے گا، تو سب دیکھ لیں گے اس بات کو. بِأَيِّكُمْ الْمَفْتُونُ، کیا دیکھ لیں گے کہ تم دونوں میں سے کون ہے جو مجنون ہے. مفتون کا مطلب یہاں پر مجنون ہے، ٹھیک ہے. مفتون کا لفظی ترجمہ بنے گا فتنے میں مبتلا، ٹھیک ہے، فتنے میں مبتلا مفتون. لیکن یہاں پر مقصد کیا ہے اس کا کہ مجنون کون ہے تم دونوں میں سے، یعنی کیا نبی علیہ الصلوۃ والسلام آپ مجنون ہیں یا آپ پر الزام لگانے والے مجنون ہیں، ٹھیک ہے. یہ لگ پتا جائے گا، یہ مفہوم بنتا ہے ان دو آیتوں کا، 5 اور 6. ان ربک ہوا اعلم بمن ضل عن سبیلہ، بے شک تیرا رب وہ زیادہ علم رکھنے والا ہے اس بات کے متعلق کہ کون زیادہ گمراہ ہے اس کے راستے سے، ٹھیک ہے، کہ اللہ کے راستے سے کون زیادہ ہٹا ہوا ہے، یہ اللہ تعالیٰ زیادہ جانتا ہے. اعلم، ٹھیک ہے. تو یہ بھی بات جو اللہ تعالیٰ فرماتے ہیں نا، یہ بھی نبی علیہ الصلوۃ والسلام کی دلجوئی کے لیے فرماتے ہیں. اس لیے نہیں فرماتے کہ نبی علیہ الصلوۃ والسلام آپ ان لوگوں کو دعوت دینا چھوڑ دیں، آپ ان لوگوں سے بات کرنا چھوڑ دیں، کیونکہ اللہ کو زیادہ بہتر ہے، اللہ کو زیادہ بہتر پتہ ہے کہ کون سیدھے راستے پر ہے اور کون سیدھے راستے پر نہیں ہے، ٹھیک ہے. دیکھیں یہ جو جملہ ہے نا، یہی جملہ جو نہ ماننے والے لوگ ہوتے ہیں وہ بھی کہتے ہیں یہی جملہ، ٹھیک ہے. جو نہ ماننے والے لوگ ہوتے ہیں، گناہ کے اندر پڑے ہوئے لوگ ہوتے ہیں یا کافر ہوتے ہیں، اگر آپ ان کے سامنے جا کر کے ان کو نیکی کی دعوت دیں اور گناہوں سے روکنے کی بات کریں، تو آگے سے وہ کبھی یہ جواب دیتے ہیں کہ جائیں میں جائیں اپنا کام کریں، ٹھیک ہے نا، جائیں آپ اپنا کام کریں، اللہ کو پتہ ہے کہ میں نیکی کے راستے پر ہوں. آپ جو ہیں وہ زیادہ نیک بننے کی کوشش نہ کریں، آپ مجھے نیکی کے بارے میں بتانے کی کوشش نہ کریں، ٹھیک ہے. تو اس طرح کی جو بات ہے نا، یہ وہ لوگ بھی کرتے ہیں جن کو کہ نصیحت نہیں سننی ہوتی، وہ بھی اس طرح کی بات کرتے ہیں، ٹھیک ہے. لیکن یہ بات ان کے منہ سے جائز نہیں ہے، ان کے منہ سے بات جائز نہیں ہے، اس لیے کہ نصیحت کرنے والا کسی دلیل کے ساتھ ان کو نصیحت کر رہا ہوتا ہے. نصیحت کرنے والے کے پاس نا ایک ٹھوس یعنی پروف ہوتا ہے कि उसकी बात सही है, ठीक है, कि उसकी बात सही है, वो अल्लाह के हुक्म पर ये काम कर रहा होता है। नबी अलैहिस्सलाम अल्लाह के हुक्म पर ये काम कर रहे थे, ठीक है, कि लोगों को जाकर के दीन की तबलीग कर रहे थे। फिर सहाबा जब ये काम कर रहे थे तो वो किसके हुक्म पे काम कर रहे थे? वो बराह रास्त अल्लाह के हुक्म पे काम नहीं कर रहे थे, ठीक है, इसलिए कि सहाबा के पास जिब्राइल अलैहिस्सलाम नहीं आते थे अल्लाह की तरफ से। तो सहाबा किसके हुक्म पे काम कर रहे होते? सहाबा जो दावत और तबलीग का काम कर रहे होते थे वो नबी अलैहिस्सलाम के हुक्म पर दावत का काम कर रहे होते थे, ठीक है। उसी तरीके से जो सहाबा के बाद की जनरेशन हैं वो भी जो दावत और तबलीग का काम कर रहे थे ना, वो अपने बड़ों के हुक्म पर दावत और तबलीग का काम कर रहे थे, ठीक है। तो जब कोई किसी के हुक्म पर, यानी किसी के मुराद अपने बड़ों के, जो आलिम होते हैं, शेख होते हैं, उनके हुक्म पर जब कोई दावत और तबलीग का काम कर रहा होता है ना, तो उसके पास अथॉरिटी होती है, ठीक है, उसके पास दावत और तबलीग का काम करने की अथॉरिटी होती है। समझ रहे हैं इस बात को? मिसाल के तौर पर इसको इस मिसाल से समझ सकते हैं कि आप सड़क के ऊपर अपनी गाड़ी चला के जा रहे हैं, ठीक है, आगे जो है वो एक ट्रैफिक सिग्नल आता है, ठीक है, ट्रैफिक सिग्नल आता है और उसके ऊपर रेड लाइट लगी हुई है। अब आप जो है उस ट्रैफिक सिग्नल पर नहीं रुकती, अपनी गाड़ी नहीं रुकती और उसको तोड़ करके आगे निकल जाती हैं। अब आगे जो है ना सड़क पर एक साहब खड़े हुए हैं, ठीक है, वो साहब जो है वो आपको इशारे से रोकते हैं और कहते हैं कि जी आप अपनी गाड़ी यहाँ पर खड़ी कर दें। अब आपकी गाड़ी को जो है ना यानी आपने ट्रैफिक सिग्नल तोड़ा है तो इस वजह से अब आपको गाड़ी चलाने की इजाज़त नहीं है, ठीक है। तो आप उन साहब से कहती हैं कि भाई आप किस अथॉरिटी से ये काम कर रहे हैं, आप किस अथॉरिटी से मेरी गाड़ी को बंद कर रहे हैं, ठीक है। आप ही उनको कह सकती हैं ना कि आपके पास क्या अथॉरिटी है कि जिसकी वजह से आप मेरी गाड़ी को बंद कर रहे हैं, राइट। यानी बंद करने का मतलब होता है कि आप मेरी गाड़ी जो है वो मुझसे छीन रहे हैं, कह रहे हैं कि मुझे गाड़ी चलाने की इजाजत नहीं है, ठीक है। लेकिन अगर वो शख्स जो आपको हाथ के इशारे से रोक रहा है, अगर वो शख्स जो है वो पुलिस का यूनिफॉर्म पहना हुआ, ठीक है, और उसके पास पुलिस की यानी गाड़ी हो या मोटरसाइकिल हो पुलिस वाली, ठीक है, तो अब आप उससे ये वाली बात नहीं करती कि आपको क्या अथॉरिटी है कि आप मेरी गाड़ी बंद करें। क्यों नहीं करती है भाई? इसलिए कि आपको पता है ना कि ये पुलिस वाला है, और पुलिस वाला जो है वो ये अथॉरिटी रखता है कि मेरी गाड़ी को बंद कर सके, ठीक है। तो ये अथॉरिटी जो रखता है पुलिस वाला, ये अथॉरिटी उसके पास कहाँ से आई, किसने दी उसको ये अथॉरिटी, किसने दी? जी वो जो ये काम कर रहा है कि आपके गाड़ी को उसने ट्रैफिक सिग्नल तोड़ते हुए देखा, तो अब वो आपकी गाड़ी को ना इशारे से साइड पे करता है और कहता है जी आप अपनी गाड़ी यहाँ पे छोड़ दें, बंद कर दें, आपकी गाड़ी जो है वो आपको वापस नहीं की जा सकती। तो उसने ये काम अथॉरिटी से किया, ये अथॉरिटी क्या उसके कपड़ों की वजह से उसके पास आई है, उसके कपड़ों ने उसको अथॉरिटी दी है, उसकी ने जो टोपी पहनी हुई है उस टोपी ने उसको ये अथॉरिटी दी है, किसने अथॉरिटी दी है जरा इसका जवाब दें पहले, किसने अथॉरिटी दी है ये उसको, ये जो इख्तियार दिया है उसको किसने दिया है ये इख्तियार? जी कपड़ों ने उसको इख्तियार दिया है, यूनिफॉर्म ने उसको ये इख्तियार दिया है, या उसके पास जो पुलिस की गाड़ी है उस गाड़ी ने इसको ये इख्तियार दिया है, या किसने इसको ये इख्तियार दिया? जी मैं आपको ना इख्तियार का मफहूम समझाना चाह रहा हूँ। आप माशाल्लाह लगता है कोई गाड़ी चलाता नहीं है, तो उस वजह से सवाल का जवाब नहीं पता आपको, या कभी घर से बाहर ही नहीं निकली आप लोग माशाल्लाह, इस वजह से आपको इस सवाल का जवाब नहीं पता जी, या मेरी आवाज़ नहीं आ रही, तो किसने उनको उसको ये अथॉरिटी दी है? चलें आप जवाब नहीं देंगे तो हम भी आगे नहीं बढ़ेंगे। मुश्किल जवाब था ये जी, हुकूमत ने حکومت نے دی ہے، نظام نے دی ہے، نظام حکومت کا ہی نظام ہوتا ہے نا، تو حکومت نے اس کو جو اتھارٹی دی ہے، تو اتھارٹی کس چیز کا نام ہوتا ہے؟ ٹھیک ہے، اتھارٹی کو یونیفارم کا نام تو نہیں ہوتا نا کہ جی حکومت نے اس کو یونیفارم پہنا دیا، اب یہ کام کر سکتا ہے، اور دوسرا جو شخص تھا اس کو حکومت نے یونیفارم نہیں پہنایا، اس وجہ سے وہ یہ کام نہیں کر سکتا، ٹھیک ہے؟ نہیں، ایسا نہیں ہے، بلکہ حکومت نے جو اتھارٹی دی ہے، اس اتھارٹی کا مطلب یہ ہوتا ہے کہ حکومت نے اس کو حکم دیا ہے، حکومت نے اس پولیس والے کو حکم دیا ہے کہ تم سڑک پہ کھڑے ہو کر کے یہ کام کرو، کہ جس کو تم ٹریفک وائلیشن کرتا ہوا دیکھو نا، سگنل توڑتے ہوئے دیکھو، تو تم اس کو روک لو اور اس کی گاڑی کو بند کر دو، یہ حکومت نے اس کو حکم دیا ہے، یہ پولیس والا چونکہ حکومت کے حکم پر یہ کام کر رہا ہے، اس وجہ سے اس کا یہ کام کرنا جائز ہو گیا، ٹھیک ہے، حکومت کے حکم پر یہ کام کر رہا ہے نا، اس لیے اس کے لیے کام کرنا جائز ہو گیا، اور جو دوسرا آدمی تھا جس نے کہ کوئی یونیفارم نہیں پہنا ہوا تھا، وہ پولیس والا نہیں تھا، وہ بھی یہی کام کر رہا تھا کہ آپ کو برے کام کرنے سے روک رہا تھا، ٹھیک ہے نا، لیکن اس کے پاس یہ اتھارٹی تھی نہیں کہ وہ آپ کی گاڑی کو بند کر سکے، اس کو حکومت نے حکم نہیں دیا کہ تم یہ کام کرو، تو اب وہ بغیر اتھارٹی کے صحیح کام کرنے کی کوشش کر رہا ہے، لیکن اس کا یہ صحیح کام جو ہے نا، یہ صحیح نہیں ہوگا، ٹھیک ہے، اس کے اس صحیح کام کی وجہ سے کیا ہوگا، وہ جو صحیح کام کر رہا ہے نا کہ آپ نے غلط کام کیا تو آپ کو غلط کام سے روک رہا ہے، ٹھیک ہے، لیکن اس کے پاس حکومت کا آرڈر نہیں ہے، تو اب کیا ہوگا، ذرا بتائیں نا اس کا جواب، بس جو کوآرڈینیٹر صاحب ہیں، آپ سے پوچھتا ہوں میں خاص طور پر اس کا، ٹھیک ہے، اگر کوئی اس طرح کا شخص آپ کی گاڑی کے سامنے آ جائے اور آپ کی گاڑی کو روک دے، ٹھیک ہے نا، اور پھر کہے کہ جی آپ اتر جائیں اپنی گاڑی سے، میں آپ کی گاڑی کو بند کر رہا ہوں، تو اب کیا ہوگا، کیا آپ اپنی گاڑی اس کے حوالے کر دیں گی؟ نہیں کریں گی، ٹھیک ہے، میرا تو نہیں خیال کہ آپ کریں گی اس کے حوالے، ٹھیک ہے، کیونکہ اس نے پولیس کا یونیفارم بھی نہیں پہنا ہوا، اس کے پاس جو ہے وہ اتھارٹی بھی نہیں ہے، تو اب کیا ہوگا، جی اب یہ ہوگا کہ آپ میں اور اس میں لڑائی جھگڑا شروع ہو جائے گا، ٹھیک ہے، آپ کہیں گی کہ میں اپنی گاڑی تمہیں نہیں دوں گی، وہ کہے گا کہ نہیں میں تو تمہاری گاڑی تم سے چھینوں گا، اگر نہیں دوگی سیدھے ہاتھ سے نہیں دوگی تو میں ٹیڑھے ہاتھ سے چھینوں گا، ٹھیک ہے نا، اب وہ گاڑی چھیننے کی کوشش کر رہا ہے، آپ گاڑی جو ہے وہ اس سے بچانے کی کوشش کر رہی ہیں، اب کیا ہوگا، فساد ہو جائے گا، جھگڑا شروع ہو جائے گا، ٹھیک ہے، تو یہ جھگڑا کیوں شروع ہوا، پولیس مین کے ساتھ آپ نے جھگڑا کیوں نہیں کیا، اس کے ساتھ کیوں جھگڑا کیا، اس لیے کہ پولیس مین کو حکومت کا حکم تھا کام کرنے کا، ٹھیک ہے نا، صحیح کام کرنے کا حکم تھا، وہ حکم پہ یہ صحیح کام کر رہا تھا، اور اس شخص کے پاس کوئی اتھارٹی نہیں تھی، اس شخص کے پاس کوئی حکومت کی طرف سے حکم نہیں تھا، تو اب اس نے جو یہ کام شروع کیا نا، تو اس کے کام شروع کرنے کی وجہ سے کیا رزلٹ ہوا، جھگڑا لڑائی کا، ٹھیک ہے نا، جھگڑا لڑائی شروع ہو گئی، ٹھیک ہے، ہم قانون کا احترام کریں گے، قانون کا احترام کریں گے، قانون تو آپ نے توڑ دیا نا آلریڈی، ہم تو قانون توڑنے کی بات کر رہے ہیں کہ آپ سگنل توڑ چکی ہیں، اب اس کے بعد ایک پولیس مین اگر روکتا ہے تو آپ اس سے جھگڑا نہیں کرتی، لیکن اگر ایک نان پولیس مین آپ کو روکتا ہے تو آپ اس سے جھگڑا کرتی ہیں کہ آپ کون ہوتے ہیں بھی روکنے والے، ٹھیک ہے نا، یہ ساری بات میں آپ کو کیوں بتا رہا ہوں، یہ اس لیے بتا رہا ہوں کہ نیکی کا کام دونوں کر رہے ہیں، دونوں جو ہے وہ آپ کے غلط کام کے اوپر آپ کو روکنے کی کوشش کر رہے ہیں، ٹھیک ہے نا، لیکن ایک کے پاس حکومت کا حکم ہے، وہ حکم پہ یہ کام کر رہا ہے، اور دوسرے کے پاس حکومت کا حکم نہیں ہے، وہ اپنی مرضی سے یہ کام کر رہا ہے، ٹھیک ہے نا، یہی فرق ہوتا ہے دعوت و تبلیغ کے اندر بھی، ٹھیک ہے، دعوت و تبلیغ میں بھی یہی فرق ہوتا ہے، ایک شخص جو ہے وہ اپنے مشائخ کے حکم پر دعوت و تبلیغ کا کام کرتا ہے، ٹھیک ہے نا، امیر صاحب کے حکم پر، جیسے تبلیغی جماعت کے اندر ایک امیر ہوتا ہے نا، وہ امیر جو ہے وہ لوگوں کو بھیجتے ہیں کہ جی اب آپ ادھر جائیں، آپ ادھر جائیں، ٹھیک ہے، تو امیر کا حکم ہوتا ہے، لوگ امیر کے حکم کے اوپر کسی کے گھر جا کر کے نوک کر کے اس سے بات کرتے ہیں، ٹھیک ہے نا، تو یہ امیر کے حکم کے اوپر دعوت کا کام کر رہے ہیں، اسی طریقے سے کوئی عالم اپنے شاگردوں کو حکم کرتے ہیں کہ آپ محلے میں جا کر کے لوگوں سے بات کریں دین کے بارے میں، لوگوں کو نصیحت کریں، ٹھیک ठीक है, तो वो अपने हुक्म के, यानी आलिम जो है वो अपने शागिर्दों को हुक्म दे करके ये काम कर रहे होते हैं, ठीक है। लेकिन इसके बरअक्स एक दूसरा शख्स है, ठीक है, वो दूसरा शख्स जो है वो क्या कर रहा है, वो किताब पढ़ करके ये काम कर रहा है, ठीक है ना। किताब पढ़ी, किताब में लिखा हुआ था कि जी ये करना चाहिए, तो अब उसने ये काम करना शुरू कर दिया। उसको किसी ने हुक्म नहीं किया, उसके टीचर ने हुक्म नहीं किया, उसके अमीर ने हुक्म नहीं किया, उसके शेख ने हुक्म नहीं किया, बल्कि उसने किताब पढ़ी और किताब पढ़ के उसने खुद ही अपने बारे में फैसला किया कि मुझे दावत का काम करना चाहिए, ठीक है ना। बिल्कुल ऐसे ही जैसे कि वो शख्स जो जो सड़क के किनारे खड़ा हुआ था ना, जिस शख्स ने आपको रोका क्योंकि आपने ट्रैफिक सिग्नल तोड़ा था ना, उसने आपको रोका, लेकिन उसके पास हुकूमत का हुक्म नहीं था, तो आप मुझे ये बताएं कि उसने ये आपको क्यों रोका होगा, क्यों रोका उसने ये काम, यानी उसने आपको रोकने का काम क्यों किया, उसने किस बुनियाद पर ये काम किया, जरा बताएं ना, जब तक मैं आपको ये मैसेज पढ़ता हूँ। हमें पता है कि हमने गलती की है, हम उससे माफी मांग लेंगे। माफी मांग लेंगे, वो आपको कहेगा नहीं जी माफी से काम नहीं चलता, मैंने आपकी गाड़ी बंद करनी है, ठीक है। वो कहेगा जी मैं आपको कैसे माफ कर सकता हूँ, मैं तो आपकी गाड़ी बंद करने के लिए यहाँ पर आया हूँ, आप मुझे गाड़ी हवाले करें, तो आपके गाड़ी हवाले कर देंगी। माफी मांगने का तो मसला यहाँ पे कोई नहीं है ना, यहाँ पे तो गाड़ी हवाले करने की बात हो रही है। तो मैं आप सब ये पूछ रहा हूँ कि वो जो साहब थे ना बगैर यूनिफॉर्म के, तो उन्होंने जो आपसे ये यानी आपकी इसलाह करने की कोशिश करी है ना, कि आपने गलत काम किया, ट्रैफिक सिग्नल तोड़ दिया, ठीक है, तो अब जो है ना आपको सजा मिलनी चाहिए, अब वो आपको सजा दे रहे हैं आपकी गाड़ी छीन करके आपसे, ठीक है। तो क्या बुनियाद बनी उनके ये काम करने की, ठीक है, उन्होंने ये काम क्यों किया, जरा सोच करके थोड़ा उसका जवाब कोई देगा। पुलिस मैन ने तो भाई ये काम इसलिए किया क्योंकि हुकूमत ने उसको हुक्म किया है कि आप ये काम करें, लेकिन इन साहब ने ये काम क्यों किया कि आपको रोक लिया और आपकी गाड़ी बंद करने का की कोशिश कर रहे हैं, क्यों कर रहे हैं वो ये काम, इनको तो हुकूमत ने हुक्म नहीं किया है। इसका जवाब अभी थोड़ी देर पहले मैंने आपको दिया है, ठीक है, दावत तबलीग की मिसाल में, इसको ऐसा करने का कोई अख्तियार नहीं है, नहीं तो फिर ये कर क्यों रहा है, ये कोई गलत काम कर रहा है आपके ख्याल में, ये काम तो अच्छा कर रहा है ना, ट्रैफिक सिग्नल तोड़ने वाले को सजा दे रहा है, ठीक है। मुझे ये आप आपसे पूछना ये है कि ये जो सजा दे रहा है ट्रैफिक सिग्नल तोड़ने वालों को, तो इसको इस सजा देने के लिए किसने कहा है, जरा बताएं ना इसका जवाब, इसको गलत काम करने वाले को सजा देने का हुक्म किसने दिया है, किसी ने तो दिया है, ठीक है, आपसे बस ये पूछना है कि किसने दिया है। भाई जो कानून की किताबें होती हैं, ट्रैफिक वायोलेशन की, ट्रैफिक सिग्नल तोड़ना एक गलत काम होता है, ठीक है, ट्रैफिक सिग्नल की पाबंदी करनी चाहिए, ये सारी चीजें कहीं लिखी हुई नहीं होती क्या, ये कहीं लिखी हुई होती है ना, या सुनी सुनाई होती है, हर इंसान को पता होता है, लोगों ने सुना होता है, जब बच्चा बड़ा हो रहा होता है तो उस बच्चे ने अपने माँ बाप से, अपने बड़ों से ये बात सुन रखी होती है कि रेड लाइट के ऊपर गाड़ियों को रोक लेना चाहिए और ग्रीन लाइट के ऊपर चलाना चाहिए, अगर कोई रेड लाइट के ऊपर भी गाड़ी चला देगा तो वो गलत काम करेगा, ये एक बच्चा लोगों से सुन लेता है ना, ठीक है। हुकूमत थोड़ी आकर के लोगों को ये बातें बताती है, ये बातें तो लोग एक दूसरे से सुनते हैं, वर्ड ऑफ माउथ से ये बातें सुनते हैं, ठीक है। और दूसरा एक रास्ता ये होता है कि उन्होंने किताबें पढ़ी होती हैं, ठीक है, किताब पढ़ के पता लग जाता है कि भाई रेड लाइट के ऊपर गाड़ी रोक लेनी चाहिए और ग्रीन लाइट के ऊपर चलानी चाहिए, ठीक है, रेड लाइट की वायोलेशन एक बुरा काम है, ये सारी बातें किताब में लिखी हुई होती हैं, ठीक है। तो ये जो साहब थे ना, इन्होंने ये नेकी करने की कोशिश जो करी वो किस बेसिस पर करी, ये इन्होंने किसी के हुक्म पर नहीं करी, इन्होंने किताब पढ़ करके ये बात समझी कि ये गलत काम है, اس غلط کام کے اوپر سزا ملنی چاہیے. تو انہوں نے سزا دینے کا کام شروع کر دیا لوگوں کو کتاب پڑھ کر کے یا ایسی سنی سنائی باتوں سے ان کو پتہ لگ گیا کہ یہ غلط کام ہے, غلط کام پر سزا ملنی چاہیے, تو انہوں نے کام شروع کر دیا. ٹھیک ہے, لیکن اس طرح سے جو انہوں نے یہ کام شروع کیا نا, اس کا نتیجہ کیا نکلا؟ اس کا نتیجہ فساد کی شکل میں نکلا, فساد کی شکل میں. ٹھیک ہے, جبکہ پولیس مین نے جو یہ کام کیا تو چونکہ حکومت کے حکم پر یہ کام کیا, اس وجہ سے اس کا نتیجہ فساد کی شکل میں نہیں نکلا. ٹھیک ہے, بالکل یہی معاملہ دعوت و تبلیغ کا بھی ہوتا ہے. ٹھیک ہے, ایک شخص امیر کے حکم پر دعوت کا کام کرتا ہے تو اس کے پاس اتھارٹی ہوتی ہے دعوت کا کام کرنے کی. ٹھیک ہے, دوسرا شخص اپنے شیخ کے حکم پر دعوت کا کام کرتا ہے تو شیخ کے پاس بھی اتھارٹی ہوتی ہے اس کے علم کی وجہ سے اور اس کے تقویٰ کی وجہ سے, تو وہ بھی صحیح کام کر رہا ہوتا ہے, حکم پہ کر رہا ہوتا ہے. لیکن ہمارے جیسا کوئی بندہ وہ کتابیں پڑھ کر کے سیکھتا ہے کہ یہ کام صحیح ہے یہ کام غلط ہے, اور وہ فیصلہ کر لیتا ہے, خود ہی فیصلہ کر لیتا ہے, یعنی اس کا نفس فیصلہ کر لیتا ہے کہ مجھے دعوت و تبلیغ کا کام کرنا چاہیے. ٹھیک ہے نا, اس کا نفس یہ فیصلہ کرتا ہے کہ اس کو دعوت و تبلیغ کا کام کرنا چاہیے. کتابیں پڑھ کر کے اس کو پتہ لگ جاتا ہے کہ کیا چیز صحیح ہے کیا چیز غلط ہے. اب وہ بغیر کسی کے حکم کے یہ دعوت کا کام شروع کر دیتا ہے نا, تو اس دعوت کے کام کا نتیجہ بھی فساد میں نکلتا ہے. یہ آپ کو سمجھانا چاہ رہا تھا اصل میں. ٹھیک ہے, اس طرح سے جو دعوت کا کام کیا جاتا ہے نا, یہ بھی فساد کی شکل میں اس کا نتیجہ نکلتا ہے. ٹھیک ہے, تو اس وجہ سے دعوت کے کام کا جو طریقہ ہے نا, وہ یہ ہے کہ حکم پہ یہ کام کیا جاتا ہے, کتابیں پڑھ کے یہ کام نہیں کیا جاتا. ٹھیک ہے, کتابوں کے اندر تو ساری چیزیں موجود ہیں. ٹھیک ہے, جس طرح ملک کے قوانین جو ہیں وہ کتابوں میں لکھے ہوئے ہیں, اسی طریقے سے شریعت کے قوانین بھی کتابوں میں لکھے ہوئے ہیں. ٹھیک ہے, تو طریقہ جو ہے نا وہ یہ ہے کہ کسی شیخ کے ساتھ اپنا اصلاحی تعلق بنایا جائے, وہ شیخ جو ہے وہ آپ کی بھی اصلاح کرے, اور ساتھ ساتھ وہی آپ کو مشورہ دے کہ آپ کو کب جو ہے وہ دعوت کرنا چاہیے اور کب دعوت نہیں کرنی چاہیے. ٹھیک ہے, کہاں دعوت کرنی چاہیے کہاں دعوت نہیں کرنی چاہیے, یہ شیخ کے حکم پہ کرنے کا کام ہوتا ہے, یہ کتابیں پڑھ کے کرنے کا کام نہیں ہوتا ہے. اصل میں یہ اس کا لب لباب تھا. ٹھیک ہے, کیونکہ ایک دو کلاس پہلے بھی آپ نے یہی سوال کیا بھی تھا. ٹھیک ہے, وہ آپ نے کیا وہ حدیث کی کتاب پڑھی تھی نا, اور حدیث کی کتاب کے اندر آپ نے یہ حدیث پڑھ لی تھی کہ بلغوا عنی ولو آیا, رائٹ. تو یہ حدیث آپ نے کہاں سے پڑھی تھی؟ کتاب سے پڑھی تھی, اور اس کتاب کو پڑھ کر کے آپ نے فیصلہ کر لیا تھا کہ جی مجھے بھی یہی کام کرنا ہے. ٹھیک ہے, لیکن ایسا نہیں کیا جاتا نا, یہ صحیح طریقہ نہیں ہوتا ہے. ٹھیک ہے, اب دیکھیں آپ کے جو یہ ٹیچرز ہیں فار ایگزامپل, رائٹ, جو ماشاء اللہ اتنی ساری ٹیچرز جو آپ لوگوں کو کورسز پڑھا رہی ہیں, کلاسز پڑھا رہی ہیں, ٹھیک ہے, یہ لوگ جو یہ کلاسز پڑھا رہی ہیں, اس کلاسز پڑھانے کے ساتھ ساتھ یہ نیکی کی باتیں بھی آپ کو سکھا رہی ہیں, تبلیغ کام بھی کر رہی ہیں. لیکن جو یہ کام کر رہی ہیں نا, یہ سند کے ساتھ کر رہی ہیں. ٹھیک ہے, یہ حکم پر کر رہی ہیں, ان کے بڑوں نے ان کو حکم دیا یہ کام کرنے کا, کلاسز پڑھانے کا, لوگوں کو نیکی کی باتیں بتانے کا, سمجھانے کا, نصیحت کرنے کا, یہ سب حکم پہ کر رہی ہیں. دیکھیں کوئی فساد نکل رہا ہے کس کہیں پہ, کوئی فساد کی شکل نظر آ رہی ہے؟ الحمدللہ کہیں فساد نہیں ہو رہا. ٹھیک ہے نا, اب ان میں سے ہر ایک جو ہے, ہر ایک کے گھر میں حدیث کی کتابیں تو موجود ہوتی ہیں, ہر ایک کے گھر میں تفسیر کی کتابیں موجود ہوتی ہیں, کیا یہ خود سے پڑھ کر کے لوگوں کو دعوت و تبلیغ کا کام نہیں کر سکتی تھی؟ 8 سال انہوں نے سیکھنے میں لگائے ہیں, ٹھیک ہے نا, اور 8 سال کے بعد ان کو حکم دیا گیا ہے اب آپ پڑھانے کا کام کریں, اب آپ نصیحت کا کام کریں. ٹھیک ہے نا, اب آپ اپنے حلقوں کے اندر دعوت و تبلیغ کا کام کریں. ٹھیک ہے نا, تو اب جو یہ کام کر رہی ہیں نا, یہ حکم پہ کر رہی ہیں, اور یہ ہے صحیح طریقہ دعوت و تبلیغ کا. ٹھیک ہے, کتابیں پڑھ کے خود سے نہیں کرنا, کیونکہ خود جب انسان کرتا ہے نا تو اس کے اندر اس کا نفس اور شیطان شامل ہو جاتا ہے, اگرچہ کہ کام کی شکل جو ہے وہ بہت ہی حسین ہو, بہت ہی اچھی شکل والا کام ہو. ٹھیک ہے, لیکن نفس اور شیطان اس کے اندر بھی ملاوٹ پیدا کر کے اس کو بھی خراب بنا دیتا ہے. ٹھیک, بالکل جیسے اس سڑک والی مثال کے اندر آپ نے دیکھا. ٹھیک ہے, تو یہاں پر جو یہ جملہ ہے نا کہ اللہ تعالیٰ جو ہے وہ زیادہ جانتا ہے کہ کون حق پر ہے کون, یہ جملہ جو ہے وہ کسی عام آدمی کے زبان سے یہ جملہ بالکل صحیح نہیں, یعنی غلط ہے, لیکن जो शख्स यानी दावत व तबलीग का काम कर रहा होता है उसको जो अगर अल्लाह ताला की तरफ से अथॉरिटी है ना, तो फिर वो ये नहीं देखता कि जी मैं जिसको नसीहत का काम कर रहा हूँ हो सकता है वो ज्यादा इल्म रखने वाला हूँ मुझसे, ठीक है ना, हो सकता है जिसको मैं नसीहत कर रहा हूँ वो मुझसे ज्यादा मुत्तकी हो तो मैं नसीहत नहीं करता हूँ उससे, वो इस तरह की सोच नहीं रखता, ठीक है ना, वो ऐसे कुछ थोड़ी सोचता है कि क्या पता ये बंदा अल्लाह ताला के यहाँ ज्यादा मकबूल हो, मैं इसको क्यों नेकी की तबलीग कर रहा हूँ। भाई मैं तो इसलिए नेकी की तबलीग कर रहा हूँ क्योंकि मुझे ऊपर से हुक्म मिला है, मैं इसलिए नहीं नेकी की तबलीग कर रहा कि मैं उसको जहन्नुमी समझता हूँ और अपने आप को जन्नती समझता हूँ, इस वजह से मैं लोगों को नेकी की तबलीग कर रहा हूँ, इसलिए नहीं कर रहे होते बल्कि हुक्म के ऊपर ये काम कर रहे होते हैं, ठीक है। तो अल्लाह ताला के अल्लाह ताला जो है ना वो ये बात कह सकते हैं, कोई दूसरा बंदा ये बात नहीं कह सकता कि हुवा आलमु बिमन वल्ला अन सबीलिही, ये अल्लाह ताला ही कह सकते हैं ये वाली बात, वो हुवा आलमु बिल मुहतदीन, और वो ज्यादा इल्म रखने वाले हैं कि कौन हिदायत पाने वालों में से, ठीक है। मगर हम जो मुख्तलिफ मुफ्तियान कराम के जो बयानात सुनते हैं तो हम सुन के कोई अच्छी बात बता देते हैं। देखिए थोड़ी थोड़ी छोटी छोटी बातों को बताना जो है ना वो फॉरवर्ड कर देना जो है वो मसला नहीं है, ठीक है। लेकिन ये जो मैं आपसे बात कर रहा था ना, ये एक एक बड़े पैमाने पर एक ऑर्गेनाइज तरीके से काम करने की बात कर रहा था, वो सिर्फ हुक्म पे करना चाहिए, थोड़ी सी बातें छोटी कोई से आया उसको चलो आपने समझा कि किसी के लिए फायदा मंद हो सकता है तो आपने उसको फॉरवर्ड कर दिया, इससे बिल्कुल इनकार नहीं किया जा सकता कि नहीं बिल्कुल भी ना करें कुछ भी ना करें, नहीं कहा जा रहा है, ठीक है, आने पर करने का कोई मसला नहीं है। लेकिन लेकिन शर्त इसके अंदर यह है कि आपका अपना भी कोई रोक टोक करने वाला हो, यहां पर हम गड़बड़ कर जाते हैं, ठीक है, यहां पर हम गड़बड़ कर जाते हैं कि हमारा ऐसा कोई इस्लाही ताल्लुक होता ही नहीं है, पूछने वालों कोई सिलसिला होता ही नहीं है, ठीक है, और हम सिर्फ जो है ना वो इधर की सुनी उधर की सुनी, कभी किसी शेख की बात सुन रहे हैं कभी किसी शेख की बात सुन रहे हैं कभी किसी की बात फॉरवर्ड कर रहे हैं कभी किसी की बात फॉरवर्ड कर रहे हैं, और बस यही हमारा दीन है, ठीक है ना, इधर से सुनो और आगे फॉरवर्ड करो, उधर से सुनो और आगे फॉरवर्ड करो, फिर इधर तीसरी जगह से सुनो और आगे फॉरवर्ड करो, ठीक है ना, ये सही नहीं है, ये बिल्कुल सही नहीं है, ठीक है ना। हाँ अगर आप किसी इस्लाही सिलसिले में खुद जुड़ी हुई हैं और आपके मामलात मशवरे से और हिदायत के साथ तय होते हैं, फिर अगर आप कभी किसी से खैर की बात सुनी तो आगे फॉरवर्ड कर दी, फिर किसी से खैर की बात सुनी तो आगे फॉरवर्ड कर दी, तो फिर वो ठीक रहेगा, ठीक है ना, अदरवाइज वो फिर क्या बन जाएगा, फिर आपका दीन जो है ना वो सिर्फ यही शक्ल इख्तियार कर जाएगा कि जिसके अंदर के अपनी इस्लाह का कोई इंतजाम नहीं है और सिर्फ दूसरों की इस्लाह की फिक्र है, ठीक है ना, क्योंकि आपने तो किसी के साथ इस्लाह का ताल्लुक बनाया ही नहीं है, ठीक है ना, और आप क्या कर रही हैं, इधर की बात सुनी उधर फॉरवर्ड, उधर की बात सुनी इधर फॉरवर्ड, इधर बयान सुना उधर फॉरवर्ड, उधर बयान सुना इधर फॉरवर्ड, तो आप क्या कर रही हैं, ये सिर्फ दूसरों की इस्लाह की फिक्र कर रही हैं, ठीक है ना, दिस इज एब्सोल्युटली रॉन्ग, एब्सोल्युटली रॉन्ग, ठीक है ना, और यही वो तरीका होता है कि जिसके वजह से फसाद आगे बेशक लड़ाई झगड़ा ना भी हो रहा हो लेकिन आपके अपने रूह के अंदर फसाद पैदा हो जाता है इसकी वजह से, ठीक है ना, बाहर की दुनिया में बेशक फसाद ना हो रहा हो, दूसरों से आपकी लड़ाई झगड़ा ना भी हो रहा हो लेकिन आपके अपने अंदर एक लड़ाई झगड़ा चल रहा होता है, रूह का फसाद पैदा हो जाता है इसकी वजह से, ठीक है, ये बात समझ में आई, क्या फर्क है इन दोनों सूरतों के अंदर, एक जायज सूरत है दूसरी नाजायज सूरत है, ठीक है, ये बात बिल्कुल क्लियर होनी चाहिए। अच्छा फला तुते उल मुकज्जबीन के नहीं आप अताअत कीजिए झुटलाने वालों की, यानी ये जो काफिर आपकी बात को झुटलाते हैं तो आप इनकी कोई भी बात ना मानिए, ठीक है ना, यानी आप इनकी गलत बातें ना मानिए, ठीक है, इनकी अतात ना कीजिए। वद्दू लौ तुदहिनु फयुदहिनु, वो चाहते हैं, वद्दू का मतलब होता है वो पसंद करते हैं, वद्दा या वद्दू का मतलब मोहब्बत करना चाहना, तो वद्दू का मतलब वो चाहते हैं, लौ तुदहिनु के अगर आप ढीले पड़ जाए, ठीक है, अगर आप यानी तुदहिनु का तर्जुमा जो है यानी ये होगा कि आप भी चाहना शुरू हो जाए, आप भी ढीले पड़ जाए, फयुदहिनून तो वो भी ढीले पड़ जाए। ठीक है, ये बहुत इंपॉर्टेंट आयत है आजकल के एतबार से, ठीक है, क्योंकि इसके अंदर जो है ना वो काफिरों के सामने अकायद के मामले में ढीले पड़ जाने से मना किया गया है। ठीक है, और आज हम इस मामले में बहुत ज्यादा ढीले पड़ गए अकायद के मामले में, जिसकी वजह से ईमान जाया हो रहा है मुसलमानों का। वला तुते कुल्ला हल्लाफ महीन, और आप नहीं अतात कीजिए, ला तुते का मतलब अतात ना कीजिए, कुल्ला हल्लाफ महीन किसी भी कस्में खाने वाले बेकदर इंसान की। हल्लाफ जो है वो हलफ उठाना कहते हैं ना उर्दू में, हलफ उठाना का मतलब कसम खाना। ठीक है, ये मैं ऐसा काम करूंगा ऐसा काम करूंगा, ये जो जब इलेक्शन में कोई सिलेक्ट होकर के आता है, इलेक्ट होकर के या सिलेक्ट होकर के, तो फिर वो पहले हलफ उठाता है, हलफ के अंदर वादे करता है कि मैं आईन के पाकी की पासदारी करूंगा और ये करूंगा वो नहीं करूंगा। ठीक है, उसको हलफ उठाना, तो हल्लाफ जो है वो हलफ उठाने वाला, महीन एहानत करने वाला। ठीक है, एहानत मतलब नाकदरी करना, जलील करना और जिल्लत का मामला करना, तो महीन एहानत करने वाले को या बेकदर इंसान को कहते हैं। हम्माज़िम, हम्माज़ का तर्जुमा होता है ताने देने वाला। मशाइम, मशा कहेंगे चुगली खाने वाले को। ठीक है, बे नमीम, नमीम जो है ये भी नमीमा, ये भी उसको कहते हैं यानी इल्जाम लगाना किसी के ऊपर ना, चुगली खाना नमीमा उसको कहा जाता है। तो ये सब जो है ना, ये एक इंसान की बुरी बुरी क्वालिटीज बयान की जा रही है कि वो हल्लाफ है, महीन है, हमाज है, मशा है और नमीम वाला मामला करता है। ठीक है, मन्ना लिल खैर, खैर से बहुत ज्यादा रोकने वाला। ठीक है, माने कहते हैं रोकने वाला, और मन्ना बहुत ज्यादा रोकने वाला, मुबालगे का सीगा इसको कहते हैं। किस चीज से रोकने वाला? खैर से रोकने वाला। मुअतदिन, मुअतदिन का मतलब इतदाल से तजावुज किया हुआ, हद से बड़ा हुआ, मुअतद। और असीम बहुत ज्यादा गुनाहगार। ठीक है, इसम गुनाह को कहते हैं और असीम गुनाह करने वाला बहुत ज्यादा, ये भी मुबालगे का सीगा है। तो अल्लाह ताला नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाने के ला तुते कुल्ल हल्लाफ महीन, यानी आप किसी ऐसे शख्स की जो कि ये सारी क्वालिटीज रखता हो ना, उसकी बात ना माने। उतुल्लिम, मजीद एक और इसकी बुराई बयान करते हैं अल्लाह ताला, उतुल्लिम उजड़ है, जाहिल उजड़ जिसको कहते हैं। बादा, इन सब के बाद जनीम भी है, बदनाम। ठीक है, अब जनीम की तारीफ इंशाल्लाह आगे मजीद आएगी मालूम मसाइल के अंदर। अनकाना रा मालियों व बनीन, ठीक है, के इस वास्ते के रखता है वो माल और बेटे, यानी वो ये सारी बुरी क्वालिटीज उसके अंदर कैसे आ गई? क्योंकि उसको घमंड है अपने माल के ऊपर और अपने बेटों के ऊपर, क्योंकि उसके पास माल और बेटे हैं, तो वो इसकी वजह से ना इतने तकब्बुर और घमंड का शिकार हो गया है कि वो ये सारे बुरे बुरे काम करता है, खैर से बहुत ज्यादा लोगों को रोकता है और बहुत ज्यादा जो है वो गुनाह करता है और एकदम जाहिलों जैसा बर्ताव करता है और जनीम भी है। इज़ा तुतला अलैहि आयातुना, जब तिलावत की जाती है उसके ऊपर हमारी आयात, आयातुना हमारी आयात, काला वो कहता है असाफिरुल अव्वलीन, ये तो कहानियां हैं पिछले लोगों की, गुजरे हुए लोगों की, ये तो कहानियां हैं, ये फोक टेल्स हैं ये तो सारी की सारी। ठीक है, कुरान की आयात, कुरान के अंदर किस्से कहानियां बहुत सारी हैं, आदम अलैहिस्सलाम का किस्सा, इबलीस के साथ जो सारा मामला हुआ, फिर उसके बाद हाबील काबील वाला किस्सा, फिर उसके बाद नूह अलैहिस्सलाम वाला किस्सा, फिर मूसा अलैहिस्सलाम का किस्सा, तो पूरे कुरान के अंदर फैला हुआ है। ठीक है, तो इन सब बातों को सुन के कहते हैं ये तो सब किस्से कहानी है पुराने लोगों की। सनसमुहु अलल खुरकूम, अनकरीब हम दाग देंगे उसकी नाक के ऊपर। ठीक है, नाक पे दाग लगा देंगे, کیونکہ ناک جو ہوتے ہیں وہ انسان کی وہ اس کے چہرے کے بالکل مڈل میں ہوتی ہے جو کہ سب کو نظر آ رہی ہوتی ہے, تو اس کے اوپر اگر کوئی نشان لگ جائے نا تو ہر ایک کو وہ نظر آئے گا, وہ چھپ نہیں سکے گا. پھر بالوں سے ہم جو ہے وہ پیشانی کے کچھ کسی حصے کو چھپا سکتے ہیں, کان کی طرف جو علاقہ ہے اس کو ہم بالوں سے چھپا سکتے ہیں, ٹھیک ہے. کسی کی داڑھی ہو, مرد ہو داڑھی ہو, تو اس کی داڑھی والی جگہ پر اگر کوئی نشان لگا تو وہ بھی چھپ سکتا ہے, لیکن ناک کے اوپر کوئی ایسی چیز کوئی نہیں لگا سکتا جس سے کہ وہ چھپ سکے. تو ایسی جگہ پر ہم اس کو سٹیمپ کر دیں گے, نسمو, ٹھیک ہے. نسمو کا مطلب ہم داغ دیں گے. اچھا, اب اس کی تفسیر جو ہے وہ ہم معروف مسائل سے پڑھتے ہیں. پہلے تو وہی چل رہا تھا چوتھی آیت کا, انک لعلی خلق عظیم, تو وہ پیج نمبر 532 کے اوپر ہم تھے, 532 کے اوپر آخری پیراگراف میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں, نہیں یہ ہم نے پڑھ لیا تھا 533 جیسا آپ نے لکھا ہے اسی سے ہم شروع کرتے ہیں. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ مسلمان اپنے حسن خلق کی بدولت اس شخص کا درجہ حاصل کر لیتا ہے جو ہمیشہ رات کو عبادت میں جاگتا اور دن بھر روزہ رکھتا ہو, ٹھیک ہے. تو وہ عبادتیں جو جس مقام پہ انسان کو پہنچاتی ہیں نا, تو ایک دوسرا انسان اگر کسی وجہ سے مجبوری سے یہ عبادتیں نہ کر سکے لیکن وہ حسن اخلاق کا معاملہ رکھتا ہے ہر وقت انسانوں کے ساتھ, تو اللہ تعالیٰ اس کو بھی وہی مقام عطا فرماتے ہیں جو عبادت کرنے والے کو عطا فرماتے ہیں. کیوں؟ اس لیے کہ عبادت کرنا اس طریقے سے, راتوں کو اٹھ کر کے عبادت کرنا اور دن میں روزہ رکھنا, یہ کتنی مشقت کا کام ہے, ٹھیک ہے. تو مشقت کے اوپر اللہ تعالیٰ کی طرف سے یعنی وہ ملتے ہیں نا, مقام ملتا ہے مشقت کے اوپر. اسی طریقے سے ہر ایک کے ساتھ حسن خلق سے پیش آنا یہ بھی بہت مشقت کا کام ہے, آسان کام نہیں ہے, ٹھیک ہے, مشقت کا کام ہے. کیسے مشقت کا کام ہے؟ اس لیے کہ ایک تو ہر ایک کی یعنی لوگوں کے مختلف قسم کے کردار ہوتے ہیں, ٹھیک ہے, لوگوں کی طبیعتیں مختلف ہوتی ہیں. جو بہت اچھے ہوتے ہیں آپ کے ساتھ, ان کے ساتھ تو اچھا بننا بہت آسان کام ہوتا ہے, لیکن انسان تو سارے اچھے تو نہیں ہوتے نا, انسان تو بہت مختلف قسم کے ہوتے ہیں, کچھ جو ہے وہ بہت آپ کے ساتھ برا معاملہ بھی کرتے ہیں. اب ایسے شخص کے ساتھ حسن اخلاق کرنا یہ آسان کام نہیں ہوتا, یہ تو اپنے طبیعت کے اوپر انتہائی بھاری ہوتا ہے, ٹھیک ہے, اتنا ہی بھاری ہوتا ہے جتنا کہ راتوں کو اٹھ کر کے عبادتیں کرنا اور دن کے اندر روزے رکھنا, ٹھیک ہے, کسی بد اخلاق انسان کے ساتھ حسن اخلاق سے پیش آنا, ٹھیک ہے. اور پھر اس سے بھی زیادہ مشکل کام کہ یہ جتنے آپ حسن اخلاق کا مظاہرہ کر رہے ہیں یہ دنیاوی نفع کی خاطر نہیں بلکہ اللہ کو راضی کرنے کی خاطر کر رہے ہو, آخرت کے فائدے کے لیے کر رہے ہو, ٹھیک ہے نا. اور اپنی نیت کو ہر وقت مینٹین کر کے رکھیں, ٹھیک ہے, یہ اور بھی زیادہ مشکل کام ہے. نیت کو ہر وقت چیک میں رکھنا یہ اور بھی زیادہ مشکل کا کام ہے, ٹھیک ہے. تو جو اتنی زیادہ مشکل کا کام کرتا ہے تو پھر اس کو اللہ تعالیٰ وہی مقام عطا فرما دیتے ہیں جو کہ نیند, اپنی نیند کو اللہ تعالیٰ کی خاطر قربان کرتا ہے اور اپنے کھانے پینے کو اللہ کی خاطر قربان کرتا ہے, ٹھیک ہے. تو یعنی کہنے کا مقصد یہ ہے کہ مشقتیں دونوں طرف ہیں, عبادت میں بھی مشقت ہے اور حسن اخلاق میں بھی مشقت ہے, ٹھیک ہے. لیکن یہ بات بھی بس کامن سینس والی بات جو حدیث سے بھی ثابت ہے کہ ایک شخص عبادتیں بہت زیادہ کرتا ہو لیکن بد اخلاقی کا معاملہ کرتا ہو لوگوں کے ساتھ ہر وقت, ٹھیک ہے, تو اس شخص کی عبادت ہی اس کو فائدہ نہیں دیتی ہیں. اچھا, حضرت معاذ رضی اللہ تعالیٰ نے فرمایا کہ مجھے یمن کا عامل مقرر کر کے بھیجنے کے وقت آخری وصیت جو آپ صلی اللہ علیہ وسلم نے مجھے اس وقت فرمائی جبکہ میں اپنا ایک پاؤں رکاب میں رکھ چکا تھا, ٹھیک ہے. گھوڑے پر بیٹھنے کے لیے رکاب میں پاؤں رکھتے ہیں نا, تو بس یعنی گویا کہ بس اب بیٹھ کر کے اب تو چلے ہی جائیں گے. تو لاسٹ نصیحت گویا کہ وہ یہ تھی کہ یا معاذ احسن خلقک للناس, کہ اے معاذ انسانوں کے ساتھ اچھے اخلاق کے ساتھ پیش آؤ, حسن خلق کا برتاؤ کرو, ٹھیک ہے. کیونکہ عامل بنا کر کے بھیجا تھے, یہ نبی علیہ الصلوۃ والسلام کے ریپریزنٹیٹیو تھے وہاں پر, ٹھیک ہے, یعنی وہاں پر انہوں نے لوگوں کے گویا کہ گورنر کا کام کرنا تھا, ٹھیک ہے, اور آپ صلی اللہ علیہ وسلم کی ریپریزنٹیشن بھی کرنی تھی, دین بھی انہوں نے ہی سکھانا تھا لوگوں کو, ٹھیک ہے, لوگوں کے معاملات میں فیصلے بھی انہوں نے ہی کرنے تھے حضرت معاذ رضی اللہ عنہ نے, ٹھیک ہے. اور یہ وہی ملاقات تھی جس میں نبی صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا تھا کہ اے معاذ ہو سکتا ہے کہ جب تم واپس آؤ گے तो तुम मुझे यहाँ नहीं पाओगे। यानी मुआजरतन को ये खबर दे दी थी कि अब मैं इस दुनिया से जाने वाला हूँ, अब हमारी ये आखिरी मुलाकात है, उसके बाद मुलाकात नहीं होगी। ठीक है, तो जो मोहब्बत करने वाले होते हैं वो तसव्वुर कर सकते हैं कि उस वक्त मुआजरतन की क्या हालत हुई होगी। नबी अलैहिस्सलाम से ये बात सुन ली कि अब ये आखिरी मुलाकात है, कैसे किस दिल के साथ फिर वो वहां से गए होंगे ये तसव्वुर नहीं किया जा सकता, लेकिन हुक्म के ऊपर ठीक है, अब वहां पे पसर जाते, मैं नहीं जाता, ठीक है, मैं तो आपसे दूर नहीं जा सकता और आप मुझे बता भी चुके हैं कि अब आप इस दुनिया में नहीं रहेंगे। ठीक है, नहीं, हुक्म ये हर चीज के ऊपर फौकियत रखता है। ठीक है, अल अमरु फौकल अदब, ठीक है, अदब कितनी बड़ी चीज होती है, लेकिन उसूल क्या है कि अमर यानी हुक्म ये अदब से भी ऊपर होता है। ठीक है, कि अगर शेख आपको हुक्म कर देना किसी काम का, तो अगरचे कि वो बेअदबी वाला काम भी हो ना, फिर भी आपको करना पड़ेगा। ठीक है, इसलिए कि अल अमरु फौकल अदब, हुक्म पे अमल करना ये जो हमारे जाहिरी आदाब होते हैं उनसे ज्यादा अहम चीज होती है। क्यों ये ज्यादा यानी अहम चीज होती है? हुक्म पर अमल करना, ये जो रख रखाव वाले आदाब होते हैं उनसे ज्यादा अहम क्यों होता है? इसका कोई जवाब अगर आपने से दे, जैसे मिसाल के तौर पर शेख के आगे चलना, ठीक है ना, बुजुर्ग के आगे चलना ये बेअदबी होती है। ठीक है, लेकिन शेख आपको कह रहे हैं आगे चलो, ठीक है, तो ये हो जाएगा हुक्म। तो अब आगे चलना अगरचे के बेअदबी है, लेकिन हुक्म पर आपको अमल करना पड़ेगा। ठीक है ना, इसी को कहते हैं अल अमरु फौकल अदब। तो आपसे सवाल ये कर रहा है आजिज के अल अमरु फौकल अदब क्यों है? हुक्म पर अमल करना ये अदब से भी ज्यादा अहम क्यों है? जल्दी से कोई जवाब दे दे तो ठीक है, वरना फिर मैं जवाब देकर आगे बढ़ता हूँ। कॉमन सेंस जवाब है, बिल्कुल ठीक है, बिल्कुल सिंपल सा, तरबियत पे भारी गुजरता है अपनी इसलाह के लिए। वो तो खैर इसलाह हो जाती है ना, ठीक है, लेकिन भाई हुक्म की नाफरमानी करना, हुक्म ना मानना, क्या ये बेअदबी नहीं है? हुक्म ना मानना ये बेअदबी नहीं है क्या? तो अगर आप उनके हुक्म को नहीं मानेंगे तो असल बड़ी बेअदबी तो ये होगी। तो बाकी जो छोटे मोटे आदाब होते हैं, आगे चलना और आगे नहीं चलना, और जो है वो जूते सीधे कर देना और पानी ला के रख देना और ये कर देना वो कर देना, ठीक है ना, ये सब आदाब होते हैं। लेकिन इतने आदाब आप किसी के कर रहे हैं, इतनी आप किसी की खिदमत भी कर रहे हैं, आदाब भी कर रहे हैं, लेकिन जब वो आपको एक हुक्म देता है, आप कहते हैं नहीं जी सॉरी, मैं आपका हुक्म तो नहीं मान सकता, क्या ख्याल है आपका? वो खुश होगा आपकी इस बात से? ठीक है, वो कहेगा यार तुम अपने अदब अपने पास रखो, तुम अपने हदीय अपने पास रखो, तुम अपनी खिदमत अपने पास रखो, मुझे नहीं चाहिए तुम्हारी खिदमत। ठीक है ना, मैं तो तुमसे एक बात करने को कह रहा था, वो तो तुमने करी नहीं, ठीक है ना, तो फिर अब तुम्हारी ये खिदमतें किस काम की, ये अदब तुम्हारा किस काम का? ठीक है ना, आपका अपने बच्चों के साथ ये मामला नहीं होता क्या? आपका बच्चा जो है वो आपको पानी भी ला करके दे, आपको जो है वो पंखा भी झलना शुरू कर दे, और आपको जो है वो बड़ा आपके पाँव में आकर के बैठा रहे, ठीक है ना, पाँव भी दबाता रहे, लेकिन आपसे कहें बेटा मैं चाहती हूँ कि तुम जो है ना वो ये काम किया करो, वो कह के नहीं अम्मी सॉरी, ये आप अपने अहकाम अपने पास रखें, ठीक है ना, मुझे हुक्म बस आप मत दिया करें किसी चीज़ का, तो आपका दिल खुश होगा उसकी उसकी सारी बातों से, राइट, उसके अदब से, उसके प्यार से, और उसके नहीं होगा ना। बिल्कुल यही मामला जो है वो बड़ों के साथ भी होता है, अल्लाह ताला के साथ भी यही मामला है, नबी अलैहिस्सलाम के साथ भी यही मामला है। ठीक है ना, ये आपका क्या ख्याल है? आप तो सब होंगे ना देवबंदी मसलक से ताल्लुक रखने वाली, ठीक है ना, तो बरेलवी मसलक से जो ताल्लुक रखने वाले होते हैं तो ये क्या करते हैं, नबी अलैहिस्सलाम का कितना अदब करते हैं? जी जितना अदब करते हैं ना, इतना अदब हम में से कोई कर नहीं सकता, ठीक है ना, इतना अदब, इतनी मोहब्बत, इतना चिरागा, राइट, इतने जलसे जुलूस, इतनी नातें, राइट, इतनी मिलाद, राइट,
ये इनसे आगे कोई बढ़ ही नहीं सकता इस मामले में। लेकिन जहां पर नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म आ जाता है, पर्दा करो, नमाज पढ़ो, झूठ ना बोलो, फजूल खर्ची ना करो, कोई कोई अमल करता है इन इन हुक्मों के ऊपर हैं, या इनके यहाँ तो नमाजें भी नहीं हो रही होती हैं, इनके यहाँ तो पर्दा पर्दे नाम की कोई चीज ही नहीं होती है, ठीक है ना। लेकिन अदब के अंदर ओहो आका अलैहिस्सलाम, इन ये जब नाम लेते हैं ना नबी सल्लल्लाहु अलैहि वसल्लम का, हमारी तरह नहीं लेते, ये ऐसे लेते हैं काफ को बहुत मोटा करके आका अलैहिस्सलाम, ताकि और ज्यादा अदब जो है ना वो उसका मुजाहरा हो, ठीक है ना। और नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में ऐसी ऐसी मैंने क्या क्या कुछ नहीं करते हैं, लेकिन अतात नहीं है, अतात तो नहीं है। तो अतात का ना होना ये तो बेअदबी की सबसे बड़ी शक्ल है, ठीक है ना। ये तो यानी डिसरेस्पेक्टफुल है ना, ये तो सबसे बड़ी डिसरेस्पेक्ट यही है कि हुक्म को ना माना जाए, ठीक है ना। बात समझ में आ रही है, ये मिसाल बरेलवी और देवबंदी में क्या फर्क है। देवबंदियों के यहाँ इतना ज्यादा आपको अदब नहीं मिलेगा, इतनी मोहब्बत के इजहार नहीं मिलेंगे, लेकिन अतात आपको मिलेगी। हमारे मशाइख के यहाँ अतात जो होती है वो कामिल होती है माशाल्लाह, ठीक है। क्यों? इसलिए कि अतात करना असल अदब यही है, ठीक है ना। चिरागा करना असल अदब नहीं है, और जुलूस निकालना असल अदब नहीं है, ठीक है। लेकिन बाकी जो होते हैं वो यहीं पर मार खा जाते हैं फिर, ठीक है। तो इसके बाद फसतुबसिरु वयुबसिरून बिअय्युकुम अल्मफ्तून, तो इसमें अल्लाह ताला क्या फरमा रहे हैं कि यानी इसका मफहूम बनता है कि अनकरीब आप भी देख लेंगे और ये कुफार भी देख लेंगे कि तुम्हें कौन मजनून है। मफ्तून इस जगह बमाने मजनून है। पिछली आयात में आपको मजनून कहने वालों के ताने को दलाइल से रोका रोक दिया गया था, ठीक है। इस आयत ने पेशनगोई के तौर पर यह बतला दिया कि ये बात यूं ही ढकी छुपी रहने वाले नहीं वाली रही नहीं है, कहने वाले पागल दीवाने थे, चुनाचे थोड़े ही अरसे में ये बात खुलकर दुनिया के सामने आ गई और उन्हें मजनून कहने वालों में से हजारों हल्का बगोश इस्लाम होकर आपके इत्तेबा मोहब्बत को सरमाया सआदत समझने लगे, ठीक है ना। जो आपको मजनून कहते थे उनमें से अक्सर जो है वो तो आपके गुलाम बन गए, और बहुत से अशकिया यानी शकी लोग, बदबख्त लोग, जिनको तौफीक नहीं हुई वो दुनिया में भी जलील ख्वार हुए, ठीक है। तो जितने मजनून कहने वाले थे ना, या तो वो खुद मुसलमान हो गए या फिर वो जलील और रुस्वा होकर के दुनिया से जहन्नुम रसीद हो गए, ठीक है। तो अल्लाह ताला की पेशनगोई जो है वो जाहिर सी बात है, अल्लाह ताला के जो बात कहें तो अल्लाह को तो इल्म अज़ली हासिल है। अच्छा, फिर फला तुतिउल मुकज़्ज़िबीन वद्दू लौ तुद्हिनु फयुद्हिनून, यानी आप इन झुटलाने वालों की बात ना माने, ये तो यूं चाहते हैं कि आप कुछ तबलीग अहकाम में नरम पड़ जाए, ठीक है। यानी अल्लाह ने जो आपको हुक्म किया तबलीग करने का, इसमें आप नरम पड़ जाए और शिर्क बुत परस्ती से उनको रोकना छोड़ दें, ठीक है ना। यानी पिछली दफा बात हुई थी ना, रोकना ये मुश्किल काम होता है, आगे से अच्छी अच्छी नसीहतें करना ये इतना मुश्किल काम नहीं होता, ठीक है। यानी नए नए काम बताना, ये भी पढ़ लो, वो भी पढ़ लो, ये तस्बीह भी फेर लो, वो तस्बीह भी पढ़ लो, वो वजीफा भी पढ़ लो, ये वजीफा भी पढ़ लो, ये इतनी रकतें जो है नवाफिल पढ़ लेना, इतनी रकतें वहाँ वो पढ़ लेना, राइट। इतने जो है वो लोगों को खाना खिला देना, अगर आपके पास बहुत सारे पैसे हैं तो इतने लोगों को खाना खिला देना कोई मुश्किल काम नहीं होता है, ठीक है ना। आपका 0.1% भी पैसा उसमें खर्च नहीं हो रहा होता, ठीक है। तो ये जो काम है ना ये मुश्किल नहीं होते, असल मुश्किल काम होता है बुराई से रोकना, ठीक है। तो उसमें फिर होता है कि जी कॉम्प्रोमाइज करो, नहीं रोको जी, छोड़ दो जी, जाने दो जी, सब चलता है जी, कोई बात नहीं जी, सभी करते हैं जी, अल्लाह माफ करने वाला है जी, है ना, ये सब बात बोलते हैं। तो नहीं, अगर आप इनको रोकना छोड़ देंगे तो फिर ये भी नरम पड़ जाएंगे, ठीक है ना। आप इनको नमाज की दावत देते रहें ये मसला नहीं है इनके लिए, इनको शिर्क से रोकना ये इनके लिए मसला है। अगर आप इनको रोकना छोड़ देंगे ना तो ये भी आपकी दुश्मनी तर्क कर देंगे, ये भी आपके साथ नरम पड़ जाएंगे कि आप पर तान तशनी और आपकी ईजा रसानी छोड़ देंगे, ठीक है ना। हम जो दावत तबलीग करते हैं ना उसमें हम ये नहीं करते, हम किसी को रोकते नहीं है, हम किसी को मना नहीं करते हैं। इसी वजह से ना माशाल्लाह दोस्तियां भी बरकरार रहती हैं, रिश्तेदारियां भी बड़ी अच्छे तरीके से निभ रही होती हैं, ठीक है। अब मैं आपको कह नहीं रहा कि आप ये करना शुरू हो जाए, मैंने तो आपको पहले समझा दिया है कि दावत व तबलीग का काम सिर्फ बड़ों के हुक्म पे करना होता है, अपने नफ्स की चाहत की वजह से नहीं करना होता है, ठीक है। लेकिन ये एक जनरल उसूल आपको बता रहे हैं कि ये मसला हमारे साथ होता है कि हम किसी को रोकते वोकते कुछ है नहीं गलत काम से। تو ہم ایکسپیرینس نہیں کر سکتے. نبی علیہ الصلوۃ والسلام کو جو ایذا رسانی پہنچتی تھی نا, ہم نے کبھی اس کا یعنی عشر عشیر بھی ایکسپیرینس نہیں کیا. اس میں مسئلہ اس آیات سے معلوم ہوا کہ کفار و فجار کے ساتھ یہ سودا کر لینا کہ ہم تمہیں کچھ نہیں کہتے, تم ہمیں کچھ نہ کہو, یہ مداہنت فی الدین اور حرام ہے. ٹھیک ہے نا, اس کو مداہنت کہتے ہیں. یہ جو ہے نا, ودو لو تدہنو فیدہنون, یہ ادہنا یدہنو ادہانن وہو مدہنون. ٹھیک ہے, یہ عربی گرامر کے اندر یہ اصل میں یہ مداہنت اسی سے نکلا ہے. ٹھیک ہے, اور یہ جو ہے وہ مداہنت کرنا ہے نا کہ جی عقائد کے اوپر کسی کو غلط کہنا چھوڑ دیا. جیسے کہ آج کل آپ نے اگر جمعے کا بیان سنا ہو تو بتایا تھا نا کہ دوسری جماعت کی کلاس کی کتاب کے اندر, پاکستان کے اندر دوسری جماعت کی اردو کی کتاب میں کیا لکھتے ہیں کہ سارے دین محبت کا درس دیتے ہیں. ٹھیک ہے نا, اور کسی کے مذہب کو برا بھلا نہ کہو. ٹھیک ہے, اب برا بھلا نہ کہو یہ تو انہوں نے ایک اوپن جملہ لکھ دیا نا. ٹھیک ہے, اب اس برا بھلا نہ کہنے کا مطلب کیا ہے؟ کیا آپس میں لڑائی کے دوران دوسروں کے مذہب کو برا بھلا کہنا شروع کرنا کر دینا, اس سے منع کر رہے ہیں خالی, یا یہ کہہ رہے ہیں کہ کسی کے مذہب کو برا سمجھو ہی نہیں. ٹھیک ہے نا, پہلی بات تو ٹھیک ہے کہ آپ کسی ہندو سے اگر آپ کا کوئی تنازع ہو جائے تو آپ کھڑے ہو کر کے ہندوازم کو برا بھلا کہنا شروع ہو جائیں, یہ بالکل ٹھیک نہیں ہے. ٹھیک ہے نا, یہ کوئی نہیں کرتا, کبھی اس کی تعلیم نہیں دی گئی کہ آپ ہندوازم کو ہندو کے سامنے برا بولنا شروع ہو جائیں. ٹھیک ہے نا, کہ بھائی تم برے ہو تو اس وجہ سے کہ تمہارا دین برا ہے, یہ ایسے تو کوئی بھی نہیں کرتا. لیکن دل میں ہندوازم کی نفرت کیا یہ بھی ختم کر دینے کی تعلیم دے رہے ہیں, اور یہ سمجھانا چاہ رہے ہیں کہ بھئی سارے ہی دین اللہ تک پہنچانے والے ہیں. ٹھیک ہے نا, اس وجہ سے سارے ہی دین اچھے ہیں. تو ایسا اگر کوئی سوچنا شروع ہو جائے تو اس کا تو ایمان ہی ختم ہو جاتا ہے, وہ تو مسلمان ہی نہیں رہتا اس کے بعد. ٹھیک ہے, تو یہ جو مداہنت ہے نا کہ بھئی ہاں جو آپ کر رہے ہیں آپ کا بھی طریقہ بڑا اچھا ہے, جی آپ کو بھی جو ہے وہ جنت میں پہنچ جائیں گے اور آپ بھی بڑا اچھا کام کر رہے ہیں, اور ہم جو کر رہے ہیں ہم بھی بڑا اچھا کام کر رہے ہیں. نہیں, ہم اپنے دین کو برا نہیں کہہ رہے, ہم اپنے دین کو برا نہیں کہہ رہے, ہم صرف آپ کے دین کو اچھا کہہ رہے ہیں. ٹھیک ہے نا, یہ آپ کے دین کو اچھا کہنا یہ بھی انسان کو کفر کے اندر داخل کر دیتا ہے, کافر ہو جاتا ہے بندہ اس کرنے سے. ٹھیک ہے نا, اور یہ جو آج کل ہم اسپیشل کلاس کر رہے ہیں نا, یہ اسی وجہ سے کر رہے ہیں کیونکہ یہی کانسیپٹ جو ہے وہ مسلمانوں کے اندر بہت زیادہ بڑھتا چلا جا رہا ہے, اور باقاعدہ اس کو اسکول سسٹم کے ذریعے سے اور بھی زیادہ پڑھایا جا رہا ہے. اور یہی باتیں پھر میڈیا, جو لوگ میڈیا دیکھتے ہیں یا ٹی وی وغیرہ جو لوگ فالو کر رہے ہوتے ہیں نا, اس کے اندر یہی تعلیمات دی جا رہی ہیں مسلمانوں کو. ٹھیک ہے, یہ حرام ہے, یعنی بلا کسی اضطرار و مجبوری کے ایسا معاہدہ جائز نہیں ہے. کہ اضطرار و مجبوری کا مطلب تو وہ ہوتا ہے کہ جی انسان کی جان جو ہے نا اگر خطرے میں ہو تو اس وقت اللہ تعالیٰ کی طرف سے کلمہ کفر کہنے کی اجازت ہے. جان جینوئنلی اگر خطرے میں ہو, صرف خوف کی وجہ سے نہیں کہ ہاں اگر ایسا کیا تو شاید وہ مجھے مار دیں گے, ٹھیک ہے تو اب جو ہے میں کلمہ کفر کہنا شروع کر دوں, اس کی اجازت نہیں ہے. لیکن کنفرم ہو جائے کہ ہاں یہ بندہ مجھے مار دے گا اور اس کو پاور بھی حاصل ہے مجھے مارنے کی, تو ایسی صورت کے اندر جو ہے نا یہ صرف اس وقت جو ہے وہ ایسا بات کہنا جو ہے وہ شرن جائز ہوتی ہے. ٹھیک ہے, کنفرم پتا ہو, کنفرم یعنی ہو جائے کہ ہاں میری جان چلی جائے گی, تو مداہنت جو ہے وہ حرام ہے. اور دین کسی دوسرے کے دین کو صحیح سمجھنا شروع کر دینا یہ پھر انسان کو کفر میں داخل کر دیتا ہے. ٹھیک ہے, اور پھر اس کے بارے میں پچھلے ہفتے بھی بات, یہ جمعے بھی بات ہو چکی ہے کہ یہ جو کفار کے ساتھ مل کر کے کوئی کامن گول اچیو کرنے کے لیے موومنٹ چلائی جاتی ہے, اتحاد کیا جاتا ہے. ٹھیک ہے, یہ جو اتحاد اور موومنٹ وغیرہ چلائی جاتی ہے نا, یہ علماء کے لیے جائز ہے, عوام کے لیے یہ بھی جائز نہیں ہے. ٹھیک ہے, عوام اپنے طور پہ کام نہیں کر سکتے, وہ علماء کی سرپرستی میں یہ کام کر سکتے ہیں, علماء کی وجہ کے کہنے کے اوپر یہ کام کر سکتے ہیں, لیکن لیڈرشپ میں علماء ہی ہونے چاہیے, ڈیسیشن میکرز علماء ہی ہونے چاہیے. جیسے پاکستان کے اندر علماء نے یہ الیکشنز کے اندر اتحاد بنائے ہوتے ہیں. ٹھیک ہے نا, ان اتحاد کے اندر جو ہے نا وہ شیعہ بھی شامل ہوتے ہیں. ٹھیک ہے نا, اور شیعوں کا جو عقیدہ ہے وہ بہت زیادہ آف ہے. ٹھیک ہے نا, اہل و سنت سے بہت زیادہ مختلف ہے, لیکن جو انتخابی جو اتحاد ہوتا ہے اس کے اندر شیعہ پارٹیز بھی ہوتی ہیں. ٹھیک ہے نا, تو وہ جو ہوتا ہے وہ ایک ایک کامن گول کے لیے کافروں کے ساتھ اتحاد یا بدعقیدہ لوگوں کے ساتھ اتحاد یہ علماء یہ کام کر سکتے ہیں. ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام نے جو یہ کام کیا تھا نا صلح حدیبیہ کے موقع پر کیا ہو یا مدینہ منورہ کے اندر کیا ہو, ٹھیک ہے نا, تو نبی علیہ الصلوۃ والسلام بھائی کوئی عوام الناس میں سے تو نہیں تھے نا, عام لوگوں میں سے تو نہیں تھے نا, نبی علیہ الصلوۃ والسلام تو عالم تھے تمام انسانوں میں, رائٹ. نبی علیہ الصلوۃ والسلام تو امیر تھے تمام مسلمانوں کے, تو انہوں نے امیر اور عالم اور شیخ کی کیپیسٹی میں یہ کام کیا تھا نا, ٹھیک ہے نا. عام صحابہ نے تو یہ کام نہیں کیا تھا کہ اپنے طور پر جو ہے وہ اس طرح کی حرکتیں شروع کر دیوں. بالکل یہی معاملہ ہمارے ساتھ بھی ہوتا ہے کہ ہم بھی اس طرح کی دوستیاں جب کافروں کے ساتھ لگانا شروع کر دیتے ہیں نا, اسپیشلی انڈیا میں رہ رہے ہیں یا امریکہ میں رہ رہے ہیں, تو اب جو ہے وہ چونکہ جاب کے اوپر ذرا اچھا ماحول رہے یا یونیورسٹی کے اندر ذرا اچھا جو ہے وہ وقت گزر جائے, تو اس وجہ سے دوستیاں شروع کر دیں. اور بہانہ یہ کیا کہ جی ہاں یہ تو ہم تو دین کی تبلیغ کے لیے کام کر رہے ہیں, ہم تو جو ہے وہ یعنی اچھا ماحول کی وجہ سے کام کر رہے ہیں, ٹھیک ہے. حالانکہ علماء سے ہمارا کوئی تعلق نہیں ہوتا, مشائخ سے ہم کچھ پوچھ پوچھ کے یہ کام نہیں کر رہے ہوتے ہیں, تو اس کا نتیجہ کیا نکلتا ہے, اس طرح کی دوستیوں کی وجہ سے جو مسلمان بچے ہوتے ہیں نا ان کے اندر کفر آنا شروع ہو جاتا ہے, ان کے اندر کفر آنا شروع ہو جاتا ہے اور ان کے عقائد جو ہے نا وہ بالکل کمزور پڑ جاتے ہیں, ٹھیک ہے نا. وہ اس قسم کے خیالات آنا شروع ہو جاتے ہیں کہ بھئی یہ اتنے اچھے لوگ ہیں, دیکھو میرے کتنا اچھا میرا دوست ہے یہ ہندو, کتنا اچھا میرا دوست ہے, تو بھئی یہ جہنم میں کیوں جائے گا, کیوں اللہ تعالیٰ اس کو جہنم میں پھینکیں گے, یہ تو اتنا اچھا بندہ ہے. اب یہ جو سوچ آ گئی نا کہ یہ کیوں جہنم میں جائے گا, تو اتنا اچھا بندہ ہے, تو اس کا مطلب کیا ہے, اس کا مطلب یہ ہے کہ یہ جو شرک کرتا ہے نا, شرک ہماری نظروں میں اس کی برائی ختم ہو گئی, شرک کی برائی ختم ہو گئی, اس کے حسن اخلاق ہمیں زیادہ اچھے لگنے شروع ہو گئے, ٹھیک ہے نا. حالانکہ اللہ تعالیٰ فرماتے ہیں شرک جو ہے ان الشرک لظلم عظیم, سب سے بڑا جو ظلم ہے, سب سے بڑا جو گناہ ہے وہ شرک ہے, ٹھیک ہے. لیکن دوستی کے نتیجے میں کیا مسئلہ ہو گیا کہ اب اس کے نا شرک جو ہے وہ اس کی سگنیفیکنسی ختم ہو گئی ہمارے ذہن میں, ٹھیک ہے نا. تو اس طریقے سے جو 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 مسلمان بچے بچیاں کالج یونیورسٹی کے اندر ایسے جو تعلقات بناتے ہیں نا, پھر ان کا ایمان سلامت نہیں رہتا ہے, ٹھیک ہے نا. اب جو ہے وہ تو کھل کر کے اب اس کا اعلان بھی کرتے ہیں اور کھل کر کے جو ہے وہ ہندوؤں کے ساتھ شادیاں بھی ہو رہی ہیں, انڈیا کے اندر لڑکے بھی شادیاں کر رہے ہیں لڑکیوں کے ساتھ, ہندو لڑکیوں کے ساتھ, اور مسلمان لڑکیاں ہندو لڑکوں کے ساتھ شادی کر رہی ہیں, ٹھیک ہے نا. تو کتنا یہ کامن ہوا ہے, رائٹ. اور اس کی وجہ یہی ہے اصل میں, ٹھیک ہے. کسی کو کوئی سوال ہے, ورنہ پھر ہم کلاس یہ والی ختم کرتے ہیں اور پھر حدیث کی کلاس آپ کی ہونی ہے. اینی کوشچنس؟ امریکہ کے اندر اتنی تیزی سے مسلمان عیسائی نہیں ہو رہے ہیں, ٹھیک ہے نا, جتنی تیزی سے انڈیا کے اندر ہندو بن رہے ہیں. اس کی وجہ جو ہے نا وہ یہ نہیں ہے کہ وہاں پر جو ہے وہ اچھے لوگ ہیں یا وہاں پر ایسے مسئلے نہیں ہیں, بلکہ وہاں پر اصل میں عیسائیت خود ہی ختم ہو رہی ہے, ٹھیک ہے نا. تو عیسائیت چونکہ وہاں ختم ہو رہی ہے, تو اس وجہ سے جو مسلمان نان مسلمز کے ساتھ فرینڈ شپ بناتے ہیں تو وہ عیسائی نہیں ہوتے, کیونکہ وہ خود ہی عیسائی نہیں ہے, تو یہ کیسے عیسائی بنیں گے. تو چونکہ وہ خود ایتھیسٹ ہو چکے ہیں, یہ جو عیسائی رہتے ہیں نا سو کالڈ عیسائی امریکہ کے اندر, یہ خود ایتھیسٹ ہو گئے. تو اس وجہ سے جب مسلمان بچے ان کے ساتھ دوستی کرتے ہیں تو وہ عیسائی نہیں بنتے بلکہ وہ ایتھیسٹ بنتے ہیں. لیکن انڈیا میں ایسا نہیں ہے, انڈیا میں تو ہندو جو ہیں وہ زیادہ پریکٹسنگ ہندو بن رہے ہیں, اب زیادہ اس کے اندر آ رہی ہے نا ان کی ہندوازم, ٹھیک ہے نا. تو اس وجہ سے نا انڈیا کے اندر جو دوستی کر رہے ہیں نا تو پھر وہ ہندوازم سے متاثر ہو رہے ہیں, وہ ہندو عقائد جو ہے وہ اپنا رہے ہیں, ٹھیک ہے. تو کوئی اس وجہ سے غلط فہمی کا شکار نہ ہو جائے کہ نہیں جی امریکہ میں تو بڑا گوروں سے دوستی کرنے سے تو کوئی مسئلہ نہیں ہوتا, یہ تو کالے ہندوؤں سے دوستی کرنے سے ہوتا ہوتا, یہ بھی تو بڑا مسئلہ ہے نا ہمارے یہاں. اسکن کلر جو ہے ہمارے یہاں زیادہ امپورٹنٹ ہے دین اور ایمان سے. موجودہ ٹھیک ہے, تو کلاس ختم کرتے ہیں. السلام علیکم و رحمۃ اللہ. تو یہاں میں ریکارڈنگ میں آپ کی روک رہا ہوں اور حدیث کی کلاس آپ کی 5 منٹس بریک کے بعد ان شاء اللہ شروع ہوگی, ٹھیک ہے. اس میں نئی ریکارڈنگ